नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। गत भाद्र 23 गतेको जेएनजी आन्दोलन र 24 गतेको हिंसात्मक ध्वंसपछि विकसित अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केही दिन यता बसिरहेको छ। सभापति शेरबहादुर देउवाले सक्रिय नेतृत्व परित्याग गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यभाग सभापतिको जिम्मेवारी तोक्नु भएपछि कांग्रेसले आगामी महाधिवेशन, फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन, त्यसै गरी पछिल्लो समयमा उठिरहेको विघटित संसद पुनस्थापनाको विषय, जेएनजी युवाका माग सम्बोधन आदिबारे केन्द्रीय समितिमा छलफल गरिरहेको छ। कांग्रेस नेता ऋषिकेश गौतमको निधनको खबरले हिजो स्थगन गरिएको र अब तिहारका कारण 13 गतेका लागि बोलाइएको बैठकमा के छलफल भइरहेको छ, कांग्रेस बैठकले के कस्तो निर्णय गर्नेछ लगायतका विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौ। सभापति शेरबहादुर देउवासँग निकट मानिनुहुने नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरसँग आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। उहाँ हामीसँग हुनुहुन्छ। सहमहामन्त्रीज्यू, यहाँलाई अन्तरसंवादमा स्वागत छ।
धन्यवाद।
जेएनजी आन्दोलन पछि विकसित परिस्थितिमा यहाँहरूको केन्द्रीय समितिको बैठक पहिलो पटक बसिरहेको छ। यो केन्द्रीय समितिको बैठक मूलत के विषयमा केन्द्रित छ?
यत्रो ठूलो आन्दोलन भयो र अहिले चाहिँ देश जलेको छ, सबै नेपाली जनता स्तब्ध भएका छन्। अचानक जुन परिस्थिति देशमा निर्माण भएको छ, यति बेला निर्वाचनको घोषणा पनि भएको छ, त्यसमा नेपाली कंग्रेसलाई आउने निर्वाचनमा कसरी लिएर जाने र नेपाली कंग्रेसको महाधिवेशनको चाहिँ अवधि पनि सिद्धिँदैछ, त्यो महाधिवेशन कहिले गर्ने र कसरी गर्ने र पार्टीलाई चाहिँ यति बेला एक ढिक्का बनाएर चाहिँ कसरी जाने भन्ने विषयमा चाहिँ केन्द्रीय समितिको बैठकमा छलफल हुँदैछ।
जेएनजी आन्दोलनको माग भनौ या विकसित परिस्थिति माग, यहाँहरूको पार्टीको सभापतिले सक्रिय छोडेर कार्यभाग सभापति दिनुभएको छ र त्यो कुरालाई अहिले चाहिँ अब उहाँ सभापतिमा सक्रिय रहनु भएन, उहाँले अन्तिम पटक सम्बोधन गर्नुभयो भन्ने खालका कुराहरू पनि आए। उहाँ चाहिँ अहिले अस्वस्थताका कारणले या पछिल्लो विकसित परिस्थितिका कारणले उहाँले कार्यभाग दिनुभएको फेरि नफर्कने गरी हो वा उहाँ स्वास्थ्य उपचारपछि पुनः सक्रिय हुनुहुनेछ?
होइन, अहिले स्वास्थ्यका कारणले गर्दाखेरि उहाँले चाहिँ कार्यभाग दिनुभएको छ र 15 महाधिवेशनमा चाहिँ उहाँले नै अध्यक्षता गरेर महाधिवेशन सम्पन्न हुन्छ। त्यसैले चाहिँ यसमा अब कसै कसैले भन्ने गरेको मैले पनि सुनेको छु कि उहाँको चाहिँ यो अन्तिम सम्बोधन हो भन्ने गरेको पनि मैले पाएको छु। तर के हो भने नेपाली कंग्रेसको विधानले दुईचोटि भन्दा तेस्रो पटक चाहिँ सभापति हुन पाइदैन र चाहिँ के हो भने शेरबहादुर देउवाले 2 वर्ष अगाडिदेखि नै म चाहिँ 15 अधिवेशनमा म चुनाव लड्दैन, मेरो यो अन्तिम हो भनेर भनिराख्नु भएको थियो। त्यही क्रममा चाहिँ अहिले पनि चाहिँ स्वास्थ्यका कारण उहाँले चाहिँ कार्यभाग दिनुभयो। यसमा चाहिँ धेरै छलफल गरिराख्नु पर्ने मलाई चाहिँ त्यस्तो केही लाग्दैन। उहाँले चाहिँ सभापति पद छोडे पनि, 15 अधिवेशनबाट सभापति पद छोडे पनि उहाँ त हाम्रो नेता हो, होइन, अभिभावक पनि हो। त्यसैले चाहिँ शेरबहादुर देउवा रहितको कांग्रेस चाहिँ हुँदैन।
अब अहिले आगामी महाधिवेशनको सन्दर्भ जुन उठिरहेको छ, कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले चर्चा पाएको छ। 53% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको भनेर यहाँको पार्टीको कार्यभाग सभापतिलाई अहिले हस्ताक्षर बुझाइएको पनि छ। अब यहाँहरूको पार्टी अहिले केन्द्रीय समिति चलिरहेको छ, यो केन्द्रीय समितिले विभिन्न निर्णय गर्ने नै छ। विशेष महाधिवेशनतर्फ अगाडि बढ्छ अथवा नियमित महाधिवेशन नै हुन्छ?
कुरा के छ भने हाम्रो चाहिँ 4 वर्षको कार्यकाल समाप्त हुँदैछ, होइन, र अब कसरी जाने भन्ने विषयमा चाहिँ केन्द्रीय समितिमा व्यापक हामीले चाहिँ छलफल गर्छौं। र मेरो चाहिँ भनाई के हो भने मैले हिजो पनि 13 अधिवेशनदेखि मैले केन्द्रीय समितिमा के भन्ने गरेको छु भने पार्टीभित्रको आन्तरिक निर्वाचनले पार्टी कमजोर भयो, किनभने हामीभित्र लोकतान्त्रिक संस्कार हामीभित्र भएन। लोकतान्त्रिक संस्कार भने के हो भने जित्नेले चलाउने, हार्नेले कुर्ने, जित्नेले समेट्ने, हार्नेले सहयोग गर्ने संस्कार हामीभित्र भएन। त्यसैले गर्दाखेरि पार्टी चाहिँ कमजोर भयो। त्यसैले गर्दा चाहिँ के हो भने चुनावको घोषणा भइसकेका कारणले चुनाव अगाडि चाहिँ महाधिवेशन गर्न लाग्दाखेरि चाहिँ त्यसले फेरि पार्टीभित्र चाहिँ विग्रह ल्याउँछ, पार्टीभित्र विभाजन हुन्छ भन्ने चाहिँ मेरो मान्यता हो। त्यसैले निर्वाचन घोषणा भइरहेको परिस्थितिमा निर्वाचन पछि नै महाधिवेशन गर्नुपर्छ भन्ने मेरो मत हो। विशेष महाधिवेशन गरे पनि, नियमित महाधिवेशन गरे पनि, यहाँ विशेष महाधिवेशन भन्दैमा के न हो जस्तो, खास गरी विशेष महाधिवेशन भनेको चाहिँ के हो भने 4 वर्षभित्र केही कुरा परिवर्तन गर्नु पर्यो भने ल्याउने कुरा हो। हाम्रो त महाधिवेशन प्रतिनिधित्व अवधि सिद्धिसक्यो, असोज 10 गते अवधि सिद्धिसक्यो, अब हाम्रो पनि चाहिँ मंगिरमा चाहिँ कार्यकाल सिद्धिँदैछ भनेपछि चाहिँ यो विशेष महाधिवेशनको सान्दर्भिकता छ जस्तो लाग्दैन। तर चाहिँ उहाँहरू अब पार्टीलाई एक ढिक्का बनाएर नलगेर चाहिँ पार्टीभित्र यस्तै भाँड भैलो गराउन लाग्ने हो भने म चाहिँ विशेष महाधिवेशन गर्ने भए पनि गरौं भन्ने चाहिँ मेरो भनाइ हो।
भनेको चाहिँ यहाँहरूको जुन महाधिवेशनको प्रस्तावित अहिले समय जसरी प्रस्ताव गरिएको छ कि मंगिरको 27 देखि 29 सम्म, त्यो समयमा महाधिवेशन विशेष गरे पनि नियमित गरे पनि त्यो समयमा गरौं भन्ने यहाँको भनाइ कि अथवा चाहिँ चुनाव सरकारले घोषणा गरिसकेको छ हामी चुनाव पछि जाउँ भन्ने?
होइन, अब 4 वर्षसम्म चाहिँ के छ भने क्रियाशील सदस्य रिन्यू हुन सकेका छैन, होइन। अब 1-1.5 महिनामा महाधिवेशन गर्छु भन्ने कुरा नै कतिको सान्दर्भिक हुन्छ, जसले चाहिँ महामन्त्रीजीहरूकै जिम्मा हो। महामन्त्रीहरूले 4 वर्षसम्म क्रियाशील सदस्य रिन्यू गर्न सक्नु भएन, उहाँहरू वर्ष वर्षसम्म क्रियाशील सदस्य रिन्यू गर्नुपर्छ भनेर लाग्नु भएको थियो, तर चाहिँ 4 वर्षसम्म हुन सकेन। अब उहाँहरू 1.5 महिनामा अधिवेशन गर्दै हुनुहुन्छ, कार्यतालिका ल्याउनु पर्यो, होइन। महामन्त्रीहरूले त कार्यतालिका ल्याउने हो नि त, हस्ताक्षर गराउँदै हिँड्ने होइन नि, कार्यतालिका ल्याउनु पर्यो। कार्यतालिका ल्याएपछि चाहिँ के छ भने त्यो कार्यतालिकामा छलफल हुन्छ। र मेरो भनाइ त निर्वाचन घोषणा भइसकेको परिस्थितिमा अहिले हामीले अधिवेशन गर्न खोज्यो भने चाहिँ पार्टीभित्र विभाजन हुन्छ, पार्टीभित्र जसरी अहिले एक ढिक्का भएर पार्टी अगाडि बढ्नुपर्ने परिस्थितिमा पार्टीभित्र चाहिँ सहमति असहमतिका कुराहरू आउँछ अधिवेशनले गर्दा। त्यसैले चाहिँ निर्वाचनपछि चाहिँ नियमित महाधिवेशन गरौं, केही बिग्रिया त छैन। हिजोका दिनमा चाहिँ हामीले 5 वर्ष 5.5 वर्षमा अधिवेशन गरेकै हो, होइन। अहिले चाहिँ सारा चाहिँ के छ भने बर्बाद हुने त परिस्थिति मैले केही देखेको पनि छैन। मैले कार्य सम्पादनको मिटिङमा पनि भनेको थिएँ, शेरबहादुर देउपाको नाममा चाहिँ मत आउँदैन भने कसको नाममा मत आउँछ, छलफल गरौं त। शेरबहादुर देउपा असक्षम हो भने को छ सक्षम, छलफल गरौं भनेर मैले कार्य सम्पादनको मिटिङमा पनि राखेको थिएँ। त्यसैले गर्दाखेरि हामीले नेपाली कंग्रेस, यो देशको लामो इतिहास भएको पार्टी जसले 3-3 वटा आन्दोलनको नेतृत्व गर्यो, होइन, यो देशको जिम्मेवार पार्टी, जनताप्रति उत्तरदायी पार्टी नेपाली कंग्रेस भएका कारण हामी नेपाली कंग्रेस पार्टीका सभापति पदाधिकारी सदस्यहरूले जुनसुकै काम गर्दाखेरि पनि धेरै चाहिँ विचार पुर्याएर, बुद्धि पुर्याएर, ढंग पुर्याएर काम गर्न जरूरी छ भन्ने मेरो भनाइ हो।
यसको निकास चाहिँ कसरी पाउँछ? अब यो विवाद जस्तो अथवा बहस जस्तो त देखिएको छ यहाँहरूको पार्टीभित्र, अब यो केन्द्रीय समितिले के निकास एउटा निर्णयमा यहाँहरू सहमतिमा पुग्नुहुन्छ अथवा केन्द्रीय समितिको बैठक सकिसक्दा पनि यहाँहरू विवादमै, बहसमै या विभाजनमै यहाँहरूको तर्कहरू हुनेछ?
मलाई के लाग्छ भने नेपाली कंग्रेसभित्र यस्ता कुराहरू बारम्बार समस्याहरू नआएको होइन, त्यसलाई हामीले सहमति गरेर सर्वसम्मत ढंगले चाहिँ हिजोका दिनमा पनि हामीले पास गरेका थियौं र चाहिँ यो अहिले त झन् यस्तो अवस्था, देश बलेको अवस्था, पार्टी अफिसहरू जलेको अवस्था, नेताहरूको घर जलेको अवस्था, पार्टी सभापतिले पिटाई खाएको अवस्थामा अहिले हामीले धेरै मतभेद गर्नुपर्ने जरूरी छैन। हामी एक ढिक्का भएर चाहिँ के छ भने निर्वाचनको तयारी गर्नुपर्छ भन्ने हो, निर्वाचनमा जानु, नेपाली कंग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले निर्वाचनमा जानुपर्छ भन्ने हो र त्यही अनुरूप चाहिँ भोलि हामी चाहिँ सर्वसम्मत ढंगले नै सबै कुराको निर्णय गर्छौं भन्ने मलाई विश्वास छ।
यहाँहरूको पार्टीमा 2 गुट प्रखर रूपमा छ, त्यो कसैबाट छिपेको पनि छैन, एउटा संस्थापन, एउटा संस्थापन इतर। अहिले विशेष महाधिवेशन या नियमित महाधिवेशन जे भने पनि मूलत कुरा नेतृत्व कसले गर्ने भन्नेमै देखिन्छ। अबको कांग्रेसको नेतृत्व कसले र कसरी पाउला, कसरी लेला?
होइन, कंग्रेस पार्टी लोकतान्त्रिक पार्टी हो, गएको निर्वाचनमा पनि 4 जना सभापति लड्नु भएको थियो र अब 15 महाधिवेशनमा कतिजना सभापति लड्नुहुन्छ अहिले नै टुङ्गो छैन, होइन। त्यसमा चाहिँ म पनि एउटा सभापतिको उम्मेद्वार हो।
यहाँहरूलाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित गरेको प्रतिनिधि सभा अहिले छैन, भदौ 23 र 24 को जुन प्रदर्शन आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरिएको अवस्था छ र निर्वाचनको घोषणा गरिएको छ। निर्वाचनका सन्दर्भमा यहाँले अघि नै केही धारणा राखिसक्नु भएको छ। यद्यपि यहाँहरूसँगै सत्ता सहकार्य गरेको नेकपा एमाले निर्वाचन हुन सक्ने अवस्था कम छ, अहिले चाहिँ हामी संसद पुनस्थापनाको मागमा प्रखर भएर जान्छौं भनेर भनेको छ। यहाँहरूको दृष्टिकोण के हुन्छ निर्वाचनका बारेमा, के हुन्छ र संसद पुनस्थापनाका बारेमा?
होइन, अब तपाईँले यस विषयमा नेपाली कंग्रेसको इतिहासलाई बुझ्न पनि जरूरी छ। बीपी कोइरालाले 2007 सालको क्रान्तिपछि संविधान सभाबाट संविधान बन्नुपर्छ भनेर भन्नुभएको थियो, तर चाहिँ राजाले संविधान सभाबाट संविधान बन्न दिएनन् र चाहिँ राजाले घोषणा गरेको संविधानमा 15 सालमा नेपाली कंग्रेसले चुनाव लड़ेको इतिहास छ। 36 सालमा राजाले गराएको जनमत संग्रहमा भाग लिएर चाहिँ धाँधलीलाई पनि एक्सेप्ट गरेर त्यो कुरालाई पनि एक्सेप्ट गरेको परिस्थिति छ। नेपाली कंग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले हामीले चाहिँ निर्वाचनलाई बहिष्कार गर्ने कुरा हुँदैन। निर्वाचन यदि यो सरकारले अहिलेको परिस्थितिमा यो सरकारले चाहिँ निर्वाचन गराउने परिवेश त तयार गरेका छैन, त्यसको लागि पोलिटिकल पार्टीहरूलाई नेताहरूलाई आम जनतालाई शान्ति सुरक्षाको ग्यारेन्टी गरेको परिस्थिति त छैन। तर पनि के छ भने नेपाली कंग्रेस एउटा लोकतान्त्रिक पार्टी भएको हुनाले यो सरकारले यदि चाहिँ फागुन 21 गते निर्वाचन गर्यो भने हामी निर्वाचनमा जान्छौं, यदि चाहिँ फागुन 21 गते निर्वाचन भएन भने चाहिँ हामी संसद पुनर्स्थापनाको बाटोमा जान्छौं।
परिस्थिति जन्ने हिसाबले फागुनको सट्टा चैत वैशाखमा चुनाव हुने भयो भने?
होइन, फागुनको सट्टा चैत वैशाखमा चुनाव भयो भने पनि हामी चाहिँ भाग लिन्छौं। तर चाहिँ के छ भने गिभन टाइम अहिले विशेष परिस्थितिमा गठन भएको यो सरकार हो, राष्ट्रपतिले चाहिँ अन्तर्निहित अधिकार प्रयोग गरेर बनाएको सरकार हो, त्यसैले चाहिँ यस्तो सरकारले गराएको निर्वाचनमा पनि हामी भाग लिन तयार छौं।
पछिल्लो जुन आन्दोलन भयो जेएनजी पुस्ताको आन्दोलन, यो आन्दोलनले उठाएका मागहरू मुद्दाहरू हेर्दाखेरि आम तौरबाट उठेका मागहरू मुद्दाहरू नै छन् मूलत। उदाहरणका लागि भ्रष्टाचार नियन्त्रणको कुरा, सुशासनको कुरा, यावत चाहिँ जनजीविकालाई चाहिँ सरल बनाउने, सहज बनाउने कुरा। अब यो मागहरू मुद्दाहरूका सन्दर्भमा नेपाली कांग्रेसको धारणा के छ?
नेपाल चाहिँ अधिकारका हिसाबले, विकासका हिसाबले, शान्तिका हिसाबले दक्षिण एसियामा राम्रो पोजिसनमा थियो। अहिले जेएनजी पुस्ताले जुन माग राखे, तीनटा माग थियो। एउटा चाहिँ सामाजिक सञ्जालको कुरा थियो, त्यो त खुलिहाल्यो, चाहिँ एउटा भ्रष्टाचारको कुरा थियो, एउटा चाहिँ सुशासनको कुरा थियो। त्यसको लागि त म जीवनभरि लडिरहेको छु त, मेरो 40 वर्षभन्दा बढी लामो राजनीतिक इतिहास यसैको लागि लडिरहेको छु नि त, हामीले पनि नलड्या होइन के। तर चाहिँ के हो भने जेएनजी पुस्ताले मात्रै कुरा उठाएको कुरा होइन, म त स्वयं लडिरहेको छु त, होइन 40 वर्षभन्दा बढी मेरो राजनीतिक जीवनमा कसैले औंला ठडाएर देखाओस् न, म त्रिचण्डको सोभी सभापति हुँदा, होइन सोभी फोरमको संस्थापक सभापति हुँदा, नेभी संघको अध्यक्ष हुँदा र अहिलेसम्म म सहमहामन्त्री हुँदासम्म चाहिँ के छ भने मैले भ्रष्टाचार गरेको, मैले नराम्रो काम गरेको कुरा चाहिँ प्रमाणित गर्नु पर्यो नि त। त्यसैले म के भन्न चाहन्छु भने यो जेएनजी पुस्ताले मात्रै उठाए होइन, हामी जस्ता धेरै चाहिँ विभिन्न पार्टीमा लागेका साथीहरू र नेपाली कंग्रेसमा पनि धेरै मेरो जेनेरेसनको धेरै साथीहरू यो बाटोमा यो कुरामा चाहिँ लागेको हो। तर चाहिँ के छ भने हामीले गर्न सकेनौं, हामीले चाहिँ सुशासन पनि कायम गर्न सकेनौं, भ्रष्टाचार पनि नियन्त्रण गर्न सकेनौं। अब चाहिँ के हो भने मेरो चाहिँ भनाइ के हो भने यो समाज नै भ्रष्ट समाज हो, भगवानलाई घुस दिने समाजबाट हामी आएका छौं। त्यसैले चाहिँ जबसम्म समाज परिवर्तन हुँदैन त्यही समाजबाट नेता हुने हो नि त, त्यही समाजबाट कर्मचारी हुने हो, त्यही समाजबाट पत्रकार हुने हो, त्यही समाजबाट व्यापारी हुने हो। यो समाजले चाहिँ भ्रष्टाचारीको छोरी बिहा नगर्ने, भ्रष्टाचारीलाई छोरी नदिने गर्नु पर्यो के, होइन हामी चाहिरहेछौं त तर सकेनौं त। अब जेएनजी पुस्ताले पनि पहिलो कुरा चाहिँ आफ्नो बाबुआमालाई सोध्नु पर्यो के, तिमीहरूले यो घर कसरी बनायो, तिमीहरूले गाडी कसरी किन्यौ, मैले चढ्ने मोटरसाइकल कसरी आयो, मैले बोकेको ल्यापटप कसरी आयो, मैले बोकेको फोन कसरी आयो, तिमीहरूले भ्रष्टाचार गरेछौ कि छैनौ भनेर त्यहाँबाट सुरु गर्नु पर्यो कि जेएनजी पुस्ताले, होइन। म जसरी चाहिँ समाजमा क्वेसन गरिरहेको छु नि, म समाजलाई सोध्दैछु, समाजले मलाई सोधोस् के, होइन म समाजलाई सोध्दैछु। समाज कस्तो छ भने जातका आधारमा, धर्मका आधारमा, नाताका आधारमा मासु खाएर, रक्सी खाएर, पैसा खाएर भोट हाल्ने नेता कहाँबाट गतिलो हुन्छ। त्यसैले चाहिँ के छ भने मेरो भनाइ चाहिँ के छ भने म बारम्बार भन्ने गरेको छु सामाजिक परिवर्तनमा समाज लाग्नु पर्यो, म त लागिरहेको छु त। त्यसैले चाहिँ जेएनजी पुस्ताले पनि के गर्नु पर्यो भने हामीले सुशासन कायम गर्न सकेनौ, जनताका लागि खोलिएका अफिसहरू, जनताले यो अफिस मेरो लागि खोलेको, मेरो सेवाको लागि खोलेको भन्ने कुराको अनुभूति दिलाउन सकेनौ। त्यसैले म जेएनजी पुस्तालाई चाहिँ, जेएनजी भनेको यो चाहिँ युवा पुस्तालाई म के भन्न चाहन्छु भने यो युवा पुस्ता सबै पार्टीमा छ, पहिलो कुरा आफू ठिक हुनु पर्यो, त्यसपछि आफ्नो बाबुआमालाई ठिक गर्नु पर्यो, त्यसपछि चाहिँ के छ भने यी अफिसहरू जुन कुरा हामीले गर्न सकेनौ, जनताका लागि खोलिएका अफिसहरू यिनी चाहिँ जनताको लागि खोलिएका हुन्, जनताको सेवाको लागि खोलिएका हुन् भन्ने कुराको अनुभूति दिलाउनु पर्यो। यो धेरै ठूलो च्यालेन्ज हो मेरो भनाइ, यो अहिलेको सरकारले पनि गर्न सक्दैन, यो पछिको सरकारले पनि गर्न सक्दैन भन्ने मेरो 40 वर्षको राजनीतिक जीवनमा मेरो चाहिँ त्यो निष्कर्ष हो। किनभने समाज नैतिकवान हुनु पर्यो नि त नेता राम्रो हुनलाई, त्यसैले यो ठूलो च्यालेन्ज छ, यसमा हामी लागि पनि रहेछौं र यो जेएनजी पुस्ता पनि त्यसमा लाग्नु पर्यो के, गर्नु पर्यो भनेर आफूबाट सुरु गर्नु पर्यो, जसरी मैले आफूबाट सुरु गरेको छु त्यसै गरेर उनीहरूले पहिला आफूबाट सुरु गर्नु पर्यो, त्यसपछि आफ्नो घरबाट सुरु गर्नु पर्यो, होइन त्यसपछि समाजमा जानु पर्यो. अहिले लोकसेवा पास गरेका युवाहरू जेएनजीहरू नै मोस्ट करप्टेड छन्. पैसा नखुवाएर एउटा फाइल अगाडि बढ्दैन, कुरा गरेर भएन नि त. म त 100 दिन नभई बोल्दिन भनेको थिएँ, तर चाहिँ सरकार आएको 1 महिनाभन्दा बढी भइसक्यो, कहाँ चाहिँ सुशासन छ, कहाँ चाहिँ भ्रष्टाचार कन्ट्रोल भएको छ. त्यसैले गफ गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो.
अब के यो हामी सकेनौ भनेर निराश हुने या कहीँ न कहीँबाट त प्रारम्भ त गर्नुपर्छ होला?
निराश त म भएको छैन नि त, म त निरन्तर लागिरहेछु, म त निरन्तर लागिरहेछु. र चाहिँ के छ भने जेएनजी पुस्ता पनि निरन्तर लाग्नु पर्यो, गरेर देखाउनु पर्यो के, अरूलाई दोष दिएर भएन, होइन गर्नु पर्यो. मैले गर्न नसकेका कुरा उहाँहरूले गरे हुन्छ नि त, जेएनजी पुस्ताले अहिलेको नयाँ पुस्ताले गरेर देखाए हुन्छ नि त, त्यसमा त म स्वयं लागिरहेछु नि.
अब यही सन्दर्भमा सरकारले केही नेताहरूका सम्पत्तिको छानबिन गर्न अनुसन्धान गर्न प्रक्रिया अगाडि बढाएको छ, कांग्रेसको यहाँको दृष्टिकोण के छ यसमा?
होइन केही नेताको मात्र होइन, म त के भन्न चाहन्छु भने 46 सालपछिका नेता, कर्मचारी, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका सम्पूर्णको चाहिँ लाभका पदमा बसेको सम्पूर्णको चाहिँ आयोग बनाएर छानबिन गरोस्, छानबिन गर्नुपर्छ भन्ने कुरा हो, गरोस् भन्ने मेरो भनाइ. त्यसैले चाहिँ के छ भने एउटा दुईटाको किन सबै गरौं न, एउटा दुईटालाई गर्दाखेरि त के छ भने त्यो बायस्ड भएको जस्तो, त्यो रिभेन्ज लिन खोज्या जस्तो देखिन्छ. त्यसैले अहिले पहिलो कुरा, अहिले सत्तामा भएकाले पनि आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्यो, उहाँहरूको सम्पत्तिको पनि छानबिन हुनु पर्यो, जो लाभका पदमा बसेका छन् सबैको छानबिन हुनु पर्यो भन्ने मेरो भनायो.
यो जुन सम्पत्ति छानबिनको विषय छ नि, यो सम्पत्ति छानबिनको विषय चाहिँ अब चुनाव हुँदैछ, अब अहिले अन्तरिम सरकारले चुनाव गराउँछ, चुनाव गराएपछि यहाँहरूको पार्टी बहुमतमा आयो भने अथवा यहाँहरूको पार्टीले फेरि पनि सरकार बनायो भने के यो मुद्दा यहाँहरूले उठाउनुहुनेछ, सम्बोधन गर्नुहुनेछ, अथवा यो मुद्दा यसै गरी चलि नै रहनेछ?
होइन, अब यो चाहिँ मुद्दा हिजो पनि उठेकै मुद्दा हो, अहिले सशक्त रूपमा उठेको छ. त्यसैले निर्वाचनपछि जुनसुकै सरकार आए पनि यसलाई चाहिँ के छ भने मुद्दाको रूपमा अगाडि उठाएर लिएर जानुपर्छ, किनभने डेमोक्रेसी भनेको ट्रान्सपेरेन्ट व्यवस्था हो के, पारदर्शी हुनु पर्यो, होइन जनतालाई चाहिँ हामी माथि शंका भइरहने के नखा जस्तो जीवनभरि दिने भन्दा बाउ बाजेको सम्पत्ति बेचेर चाहिँ राजनीति गरेका छौं हामीले. खाने मान्छे मात्रै त राजनीतिमा छैन नि, हामी जस्ता मान्छे पनि छौं, बाउ बाजेको सम्पत्ति बेचेर राजनीति गर्ने मान्छे पनि त छन् नि. त्यसैले चाहिँ के छ भने जनतालाई पनि हामीले विश्वास नगर्ने, जनताले पनि हामीलाई विश्वास नगर्ने परिस्थिति निर्माण भयो. त्यसैले मैले बारम्बार भन्ने गरेको के हो भने नेतालाई रेस्पोन्सिबल बनाउने जनता हो. हामीले त राणासँग अधिकार खोसेर, राजासँग जनपञ्चायतसँग खोसेर सारा अधिकार त जनतामा दिएका छौं त. जनताले आफ्नो वडाको प्रतिनिधि कस्तो बनाउने, पालिकाको कस्तो बनाउने, प्रदेशको कस्तो बनाउने, संघको कस्तो बनाउने, त्यो सारा अधिकार जनतासँग छ नि त. त्यसैले जनताले जातका आधारमा, धर्मका आधारमा, नाताका आधारमा मासु खाएर, रक्सी खाएर, पैसा खाएर भोट हालेको परिणाम हो. त्यसैले चाहिँ जनताले रेस्पोन्सिबल लिडर के कुरा तपाईँसँग बाचा गराएको थियो निर्वाचन भन्दा अगाडि, त्यो गरेकै गरेन. जनताले सोध्न सक्ने, नेताले एन्सर गर्न सक्ने नेतृत्वलाई चाहिँ मत हाल्यो, पार्टीलाई मत हाल्यो भने एन्सर आउँछ के. तर चाहिँ भोट हाल्दाखेरि गैर जिम्मेवार, जनता गैर जिम्मेवार भए हुनाले नेता पनि गैर जिम्मेवार भए भन्ने मेरो भनाइ हो.
अब हुन त यहाँहरूको संसदको अवधि पूरा कार्यकाल यहाँहरूले पाउनु भएन, अब निर्वाचनमा यहाँहरू जाँदै हुनुहुन्छ. यहाँको आफ्नै कुरा गरौँ, यहाँको क्षेत्रमा यहाँले गरेका बाचा, यहाँको अघिको भनाइ अनुसार के कति पूरा भयो त?
होइन, अब यो 3 वर्षको कार्यकाल कस्तो भयो भने यो चाहिँ प्रचण्डजीको अस्थिरताले गर्दाखेरि सरकार पनि अस्थिर भयो, र चाहिँ के हो भने बल्ल म चाहिँ एउटा स्थिर सरकार बनेर मैले काम गर्न थालेका थिएँ, बजेट पनि चाहिँ हालेका थिएँ अरू वर्षभन्दा. र हुन त मैले 3 वर्षमा बाँकी जिल्लामा 3 क्षेत्रमा सबभन्दा बढी बजेट मैले मेरो क्षेत्रमा हालेका छु, तर चाहिँ के छ भने अहिले अलि बढी हालेका थिएँ, अब अहिले चाहिँ यस्तो भयो, यसले गर्दाखेरि यो हालेको बजेट कार्यान्वयन हुने हो हुने होइन त्यो आफ्नो ठाउँमा छ. तर मैले जुन कुरा बोलेका थिएँ, जहाँ जे कुरा बोलेका थिएँ, त्यो चाहिँ मैले पूरा गरेको छु.
मूलत संविधान संशोधनको जुन सन्दर्भ अगाडि बढाउने भनेर तत्कालीन सत्ता साझेदार दुई पार्टी कांग्रेस र एमालेका बीचमा सहमति भएको थियो, त्यसले एउटा निष्कर्ष पाउन सकेन, त्यो बीचमा भदौ 23 र 24 को परिस्थिति सिर्जना भयो. अब अहिले सड़कमा उठेको मागहरू मध्येको एउटा माग के हो भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री. हुन त हाम्रो संविधानले पनि कार्यकारी प्रधानमन्त्री नै भनेको छ, तर संसदीय कार्यकारी प्रधानमन्त्री आलंकारिक राष्ट्रपति भनेको छ. तर अहिले सड़कमा उठिरहेको माग के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री. यसमा चाहिँ कांग्रेसको धारणा के हो?
कुरा के छ भने वास्तवमा हिजो एमाले र नेपाली कंग्रेसको सरकार संविधान जारी भएको 10 वर्ष पुगिसकेको हुनाले संविधानमा के कस्ता कमी कमजोरी छन् जसले गर्दाखेरि जुन हामीले संसारको उत्कृष्ट व्यवस्था भनेर ल्याएको व्यवस्था किन चाहिँ पपुलर हुन सकेन, किन चाहिँ जनताको पक्षमा यसले काम गर्न सकेन, के कमी कमजोरी थियो भनेर चाहिँ के छ भने समीक्षा गरेर संविधान संशोधनको बाटोमा हामी लाग्नुपर्ने ठाउँमा हिजो हामीले त्यो चुक्यौं, त्यो हामीले गर्न सकेनौ र अहिले पनि के छ भने यो निर्वाचन पछि पनि के छ भने संविधानमा कसरी यो संविधानलाई इफेक्टिभ बनाउने, कसरी यो संविधानलाई जनपक्षीय बनाउने भन्ने विषयमा यो निर्वाचन पछि फेरि पनि चाहिँ के छ भने यसको विषयमा छलफल हुने नै छ, गर्नुपर्ने जरूरी पनि छ। मैले त के भन्ने गरेका थिएँ भने हामीले व्यवस्था त उत्कृष्ट ल्यायौं, यो व्यवस्था अनुरूपको हामी नेता पनि भएनौं र जनता पनि भएनौं, कर्मचारी पनि भएनौं भन्ने मैले भन्ने गरेको थिएँ। त्यसैले चाहिँ के हो भनेपछि यसमा चाहिँ भोलि पनि रिभ्यू फेरि होला। तर चाहिँ के छ भने नेपाली कंग्रेस चाहिँ के भने संसदीय व्यवस्था मान्ने पार्टी हो। हिजो 46 आन्दोलन पछि गणेश मानजीले छरेर रहेका कम्युनिष्टहरूलाई यो संसदीय व्यवस्थामा ल्याउनु भयो। 62-63 आन्दोलन पछि गिरिजाप्रसाद कोइरालाले जंगलमा भएको माओवादीलाई पनि यो व्यवस्थामा ल्याउनु भयो। त्यसैले नेपाली कंग्रेसले चाहिँ संसदीय व्यवस्थालाई चाहिँ छोड्दैन, यो चाहिँ नेपालको परिवेशमा यस्तो यो 24 घण्टामा यत्रो आन्दोलन भयो, 24 घण्टा पनि लागेन होइन, यत्रो सामाजिक सञ्जाल राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूले त 24 घण्टामा यहाँ त के छ भने उथुल पुथुल बनाइदिने रहेछन्। त्यसैले प्रत्यक्ष कार्यकारी भयो भने त यत्रो ठूलो दुईटा विशाल देशको बीचमा एउटा सानो देश होइन, पश्चिमी देशहरू अमेरिकाको पनि इन्ट्रेस्ट भएको ठाउँमा त भोलि एउटा चाहिँ कार्यकारीलाई किनिदियो भने त यहाँ जे पनि हुने रहेछ नि त। भोलि युक्रेनको हालत हुन सक्छ, सिरियाको हालत हुन सक्छ, लेबननको हालत हुन सक्छ। त्यसैले नेपाली कंग्रेस चाहिँ प्रत्यक्ष कार्यकारीको पक्षमा छैन, हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुँदैन।
यहाँले भनेको जोखिम चाहिँ संसदीय व्यवस्थामा कम हुन्छ?
कम हुन्छ, संसदीय व्यवस्थामा त कम छ नि त। तपाईँले देख्नुभयो त संसदलाई चाहिँ के छ भने किन्न नसकेर चाहिँ आन्दोलन गराएर संसद भङ्ग गराए त, नत्र भने त संसदभित्रै नै त्यसको चाहिँ समाधान खोज्न सकिन्थ्यो नि त। के हो त समस्या भने त जस्तो के छ भने ठिक छ, हामीले जुन कुराको लागि 7 बुँदे एजेण्डा बनाएर चाहिँ सरकार गठन गर्यौं, 1 वर्षमा त्यो कुरा अगाडि बढेन, बढाउन चाहन्थ्यौं हामीले, कुरा उठाएको पार्टीभित्र पनि कुरा उठाएको बाहिर पनि कुरा उठाएको हुन सकेन। तर चाहिँ के छ भनेपछि त्यसलाई त के छ भने संसद भित्र छलफल गर्न सकिन्थ्यो नि त, संसदै विघटन गर्नुपर्ने, यत्रो देशलाई आगो लाउनु पर्ने, देश बोलेको छ त, कार्यपालिका व्यवस्थापिका न्यायपालिका सब बोल्यो त, जल्यो नि, खरबौं रुपियाँ चाहिँ अहिले हामीले जिल्लामा पानी स्वच्छ पानी दिन सकेका छैनौ, बाटो दिन सकेका छैनौ, पुल दिन सकेका छैनौ, अब खरबौं रुपियाँ चाहिँ यहाँ त निर्माणमा लाग्ने भयो होइन। त्यसैले चाहिँ यसले ठूलो क्षति गर्यो, जेएनजीको आन्दोलन चाहिँ जेएनजीको बनियो तर यहाँ ठूलो घुसपेट भयो, चोर फटा डाका सब चाहिँ यसमा चाहिँ लागे, जेलबाट भागेका कैदीदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेर चाहिँ यो आन्दोलनको जुन 3 एजेण्डा थियो त्यो भन्दा फरक, सुशासन भ्रष्टाचार र सामाजिक सञ्जाल को एजेण्डा भन्दा फरक गएर चाहिँ देश बोलेको छ। त्यसैले गर्दाखेरि चाहिँ के हो भने हामी जिम्मेवार हुन जरूरी छ, हामीले बुझ्न जरूरी छ, हामी उत्तरदायी हुन जरूरी छ। त्यसैले यो देश हाम्रो हो, यसलाई बचाउने जिम्मेवारी पनि हाम्रो हो र हामी जिम्मेवार भएर कुरा गर्ने, सोच्ने, बोल्ने, गर्ने गर्नुपर्छ भन्ने मेरो भनाइ हो।
जस्तो अब अहिले एमाले अर्को एउटा विकल्प पनि दिन खोजेको छ उसले, कि जसरी 62-63 पछि पुनर्स्थापित संसदले माओवादीलाई एउटा शक्तिका रूपमा सीट दिएर अन्तरिम व्यवस्थापिकामा ल्यायो, त्यसै गरी अहिले पनि जेएनजीका प्रतिनिधिहरूलाई यही संसदमा समानुपातिकका केही चाहिँ सांसदहरूलाई राजीनामा दिन लगाएर वा संख्या थपेर यही संसदमा हामी ल्याउन सक्छौ, यही संसदले चाहिँ यदि समयमै संविधान संशोधन लगायतको काम गर्न सक्यो भने हामीसँग समय पनि बच्छ, निर्वाचन पछि आउने चाहिँ संसदले गर्ने काम हामी अहिले गर्न सक्छौ भन्ने उनीहरूको विकल्प छ। त्यो विकल्पमा कांग्रेसको के दृष्टिकोण हुन सक्छ?
सरकारले निर्वाचन गराउँछु भनेको छ, निर्वाचन गरायो भने हामी निर्वाचनमा जानु पर्यो, जान्छौ, तर चाहिँ यदि निर्वाचन भएन भने चाहिँ संसद पुनर्स्थापना भयो भने चाहिँ त्यो पनि छलफल गर्न सकिन्छ, त्यो विषयमा पनि चाहिँ के छ भने सोच्न सकिन्छ, हुनै नहुने कुरा होइन। तर चाहिँ राज्यले सरकारले निर्वाचन घोषणा गराएको छ, राज्यले निर्वाचन गराउँछु भनेको छ, हामी चाहिँ लड्दैनौ भन्न त नेपाली कंग्रेसले सक्दैन नि। अघि पनि मैले तपाईँलाई भने त हाम्रो इतिहास यस्तो हो र हामी चाहिँ निर्वाचनमा जान्छौ, निर्वाचन गराउने परिस्थिति भएन, निर्वाचन भएन भने त संसद पुनर्स्थापनामा हामी जान्छौं भनेर त भनेकै छौं त, त्यो भयो भने एमाले भनेको कुरा पनि हुन सक्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी र राजु थापा सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।